खुदावन जो नहायत रहीम और रहम करने वाला है, उसके अजीम नाम में आप सबकी सलामती हो। वाकया ही ये सच है, जब हम यीशु मसीह के पास आना चाहते हैं, बहुत सी रुकावटें, बहुत सी आजमाइशें और बहुत से कहते हैं कि अबलीस के झूठ हमें गुमराह करने के लिए रोकेंगे। और ये वो कहानी है बाइबल मुकद्दस में उस औरत की कि जब यीशु मसीह भीड़ से, क्या कहते हैं कि भीड़ से वो जगह पुर है और यीशु मसीह भीड़ से गिरा हुआ है और बामुश्किल कोई यीशु मसीह तक पहुंच सकता है। और बाइबल मुकद्दस में इस कहानी का बताया गया कि ये औरत यीशु मसीह तक पहुंची, उस भीड़ को चीरती हुई, और उसने यीशु को छुआ। और जब उसने यीशु को छुआ तो यीशु मसीह ने रुककर कहा, मुझ में से कुवत निकली, किसने मुझे छुआ? जब यीशु ने यह सवाल किया तो उसके शागिर्दों ने कहा कि यीशु, भीड़ तो तुझ पर गिरी पड़ती है और तू कहता है तुझे किसने छुआ? यीशु मसीह ने कहा कि किसी ने मुझे अमान से छुआ है, मुझ में से कुवत निकली। जब हम ऐसे खुदावन यीशु मसीह के पास आते हैं कि खुदावन तू ही मेरा भरोसा, तू ही मेरा तवक्कल और मेरे पास कोई उम्मीद नहीं। इस औरत के बारे में लिखा है कि वो अपना रुपया पैसा, अपना सब कुछ उस दौर के डॉक्टरों और हकीमों के पास दे चुकी थी, इस्तेमाल कर चुकी थी, लेकिन उसे शिफा ना हुई। बहुत दफ़ा दुनिया के डॉक्टर जो नहीं कर सकते, वो डॉक्टरों का डॉक्टर यीशु करता है। आए उस यीशु के हजूर झुक जाएं, जो हमारी शिफायत करता है, उससे उसकी हिकमत और दनाई, उसका कुदरत वाला हाथ मांगेंगे, ताकि आज हम जो कुछ भी उसके कलाम में से सीखें, इस ज़मीन पर रहते हुए उसके नाम को धन्यवाद कहें। हालेलुया। हम सब दुआ करेंगे, सब, क्योंकि सबका खुदावंद एक ही है, सबका बचाने वाला एक ही यीशु है, इसलिए वो हम सब से चाहता है कि हमारी सुने। हालेलुया। खुदावंद खुदा तेरे हजूर आते हैं आज की तमाम नेमतों बरकतों के लिए, खुदावंद आज की खुशियों के लिए, आज के उन तमाम फैसलों के लिए, खुदावंद खुदा आज के उन तमाम सफ़रों के लिए, खुदावंद आज उन तमाम दुखों के लिए जो हमारी ज़िंदगी में आ सकते हैं, लेकिन तू हमारा इत्मीनान और तसल्ली है। खुदा बाप, यीशु मसीह के नाम में हम सब की रहनुमाई कर। खुदावंद मेरे लबों का रखवाला बन, ताकि एक एक नुक्ता, एक एक शोशा, एक एक हिस्सा तेरे कलाम में से जो खुदावंद खुदा आज इस पर हम गौर करें, हम सब के लिए बरकत का बायस हो। और हम दुनिया को मौका ना दें कि दुनिया वालों ना रोको हमें, अब यीशु के पास जाने दो। लश्करों के रब यीशु मसीह में हम सब की रहनुमाई कर, ये दुआ मांगते हैं, आमीन। मेरे साथ निकालें नए अहदनामा में से करंथियों के नाम पालूस रसूल का उसका दूसरा खत, उसकी हम चंद एक सच्चाइयों पर गौर करेंगे। करंथियों के नाम पालूस रसूल का दूसरा खत, उसका दो बाप, उसकी बारहवीं आयत से हम सतारहवीं आयत तक इस हिस्सा को देखते हैं कि पालूस और तीतस का हमें जिक्र मिलता है कि वो खुशखबरी को, पैगाम को फैलाने के लिए तरावस में और इर्दोगिर्द के इलाकों में जाते हैं और खुदावंद ही उनके लिए दरवाज़ा खोलता है। और हमें इस बात से वाकफियत होनी चाहिए जब यहाँ पर कहा गया है, और जब मैं मसीह की खुशखबरी देने को तरावस में आया और खुदावन में मेरे लिए दरवाज़ा खोला गया, तो मेरी रूह को आराम ना मिला, इसलिए कि मैंने अपने भाई तीतस को ना पाया, बस उनसे रुखसत होकर मकदूनिया को चला गया। पालूस रसूल तरावस में पहुंचा और वहां पर उसने तीतस को ना पाया और उसे इत्मीनान और तसल्ली ना मिला। खुदावंद खुदा हमारी ज़िंदगी में हर रोज़ मौके देता है कि हम खुशखबरी का पैगाम बने, खुशखबरी दूसरों के लिए ठहरें। वही दरवाज़े खोलता है और वही दरवाज़े बंद करता है। और लिखा है 14वीं आयत में, मगर खुदा का शुक्र है जो मसीह में हमको हमेशा असीरों की तरह गश्त कराता है और अपने इलम की खुशबू हमारे वसीला से हर जगह फैलाता है। पालूस रसूल खुदा का शुक्रगुजार है कि जहाँ कहीं भी खुदा उसे लेकर जाता है खुशखबरी की खुशबू फैलाता है। जब खुदा ने पालूस को चुना था तो खुदा ने यीशु मसीह के वसीला से उसे पहले ही बता दिया था, तू मेरा चुना हुआ वसीला है और तुझे इन दुखों इन मुसीबतों में से गुजरना होगा। इमाल की किताब में हमें जिक्र मिलता है कि जब पालूस ने खुदा यीशु मसीह को कबूल कर लिया, उसकी मनादी करने लगा, तो खुदा ने उससे कहा कि तू गैर कौमों में जाएगा, वहाँ पर तुझे पकड़ा जाएगा, तुझे कैद में डाला जाएगा और यहाँ यहाँ से तुझे दुखों का सामना होगा। सो पालूस रसूल जहाँ कहीं भी जाता है वो खुदावंद की खुशखबरी के लिए खुशबू की मानद अपनी ज़िंदगी से उसकी खुशखबरी फैलाता है। हमें अपने खुदा से ना बरकतें मिलती हैं बल्कि वो हमारे दिन, हमारी जगह, हमारे रहने और उठने बैठने की जगह भी मुकर्रर करता है। आज हम गलती से यहाँ पर नहीं हैं, न्यू क्रिश्चियन कॉलोनी में गलती से नहीं बल्कि ये खुदा का मंसूबा था करोड़ों हज़ारों साल पहले ही। इससे पहले कि हम कभी पैदा होते खुदा जानता था कि भाई फौजी यूनस के साथ मेरी मुलाकात होगी, भाई अल्तीफ के साथ मुलाकात होगी, भाई अमीन के साथ, चाचा जी के साथ, इन बच्चों के साथ, तमाम बुजुर्गों के साथ, बहनों के साथ मुलाकात होगी और एक वक्त आएगा कि हम मिलकर इबादत करेंगे। इसलिए हम जिस बात पर सीख रहे हैं कि खुदावंद यीशु मसीह की खुशखबरी की खुशबू किस तरह जिंदगियों को बदलती है, पालूस की ज़िंदगी उस खुशबू की मानद है जिसकी बात पालूस रसूल इफ़सियों 5 उसकी पहली और 2 आयत में करता है। और वहीं से हम ये सीख रहे हैं कि हम ईमानदार होते हुए या तो मसीह की खुशबू हैं उन लोगों के लिए जो ज़िंदगी के लिए हमेशा की ज़िंदगी के वारस होते हैं, और या फिर बदबू हैं जो हलाकत के लिए हमेशा की दोजक में जाते हैं। इफ़सियों 5 उसकी पहली आयत और 2 आयत में यूं लिखा है, पस अजीज फरजंदों की तरह खुदा की मानत बनो और मोहब्बत से चलो जैसे मसीह ने तुमसे मोहब्बत की और हमारे वास्ते अपने आप को खुशबू की मानद खुदा की नज़र करके कुर्बान किया। इस खुशबू को हम कह सकते हैं यीशु मसीह का कफारा जो सलीब पर दिया गया। यीशु मसीह की सलीब आज इसीलिए खाली है, यीशु मसीह की कब्र आज इसीलिए खाली है क्योंकि उसने खुशबू की मानद अपने आप को खुदा की नज़र कुर्बान करके कहां पर बैठा है, खुदा की दाहिनी तरफ। खुदा की दाहिनी तरफ यीशु मसीह क्या करता है, हमारी शिफायत। आए चंद एक हवाला जात इस बात पर गौर करने के लिए देखें। बहुत दफा हम रोमियो 8 पढ़ते हैं लेकिन मैं चाहता हूं कि एक और हवाला पढ़े नए अहदनामा में से, यूहन्ना का पहला आम खत उसका 2 उसकी पहली आयात से 2 आयत तक पढ़ेंगे। यहां पर भी खुदा का बंदा यूहन्ना कहता है, यूहन्ना का पहला आम खत उसका 2 पहली आयत से, ए मेरे बच्चों ये बातें मैं तुम्हें इसलिए लिखता हूं कि तुम गुनाह ना करो और अगर कोई गुनाह करे तो बाप के पास हमारा एक मददगार मौजूद है यानी यीशु मसीह रास्तबाज। بے گناہ خدا کا برہ جس میں کوئی گناہ نہیں پایا جاتا. اور دوسری آیت کیا کہتی ہے؟ وہی ہمارے گناہوں کا کفارہ ہے. یعنی کہ ہمارے گناہوں کے لیے اسی نے اپنے آپ کو قربانی کے طور پر، کفارے کے طور پر دیا. اور نہ صرف ہمارے ہی گناہوں کا بلکہ تمام دنیا کے گناہوں کا بھی، سو یہاں پر جب ہم لفظ دیکھتے ہیں ہمارا مددگار موجود ہے، تو اس کا مطلب ہے وکیل یا شفاعت کرنے والا. سو خداوند خدا یسوع مسیح کیا کرتا ہے؟ خدا کے داہنی طرف تخت پر بیٹھا ہوا ہماری وکالت، ہماری شفاعت. سو ہم سب کو جیسے پالوس کی زندگی میں مسیح کی خوشخبری کی خوشبو دوسروں تک پہنچی، ہم سب کی زندگی میں بھی ایسا ہی ہونا چاہیے. اور یہ ایک فیصلہ ہے. ہم ایسے مسیحی ہو سکتے ہیں کہ مسیح پر ایمان لا کر سکون کی، چین کی، بے فکری کی زندگی گزار سکتے ہیں، کبھی کبھار ہدیہ دے دیا، چرچ آ گئے، بات ختم. ایک یہ مسیحی زندگی ہے جسے کہہ سکتے ہیں کہ اقرار کیا مسیح کے لیے زندگی، صرف جب جی چاہا اس کی مان لی. اور یا پھر ایسی مسیحی زندگی ہو سکتی ہے جس میں بائبل مقدس ہمیں بہت سی کیا کہتی ہے، مثالیں دیتی ہیں ہمارے حوصلہ افزائی کے لیے. استفنس کی زندگی، وہ یسوع پر ایمان لایا اور اس کی زندگی کی خوشبو اس طرح پھیلی کہ اس نے اس وقت کے یہودیوں اور ان یونانیوں کے سامنے گواہی دی کہ جس یسوع کو تم نے مصلوب کیا اسے میں دیکھتا ہوں کہ وہ خدا کی داہنی طرف کھڑا ہے. اور جو کوئی اس پر ایمان لائے گا ہمیشہ کی زندگی پائے گا. ایک یہ قسم کی مسیحی زندگی ہے کہ نہ صرف چرچ، نہ صرف ہدیہ شکر گزاری، بلکہ جب جو کچھ سیکھتے ہیں اسے اپنی زندگی میں خوشبو کی طرح دوسروں تک لے کے جانا. اور اس کا نتیجہ کیا نکلے گا؟ یا مسیحی زندگیاں اور بڑھ جائیں گی، ہماری مسیحی زندگی سے دوسرے بدلے جائیں گے، یا پھر وہ انکار کریں گے. میرے ساتھ دیکھیں دوسرا کرنتھیوں اس کا 2 باب اس کی اگلی ہی آیات میں پالوس رسول اس بھید کو بیان کرتا ہے کہ مسیحی محبت جو خوشخبری کا پیغام ہے، جہاں تو کسی کے لیے نجات کا باعث بنتا ہے یا پھر وہ ہلاک ہو جاتا ہے، اس میں ہم کچھ نہیں کر سکتے. ہماری ذمہ داری کیا ہے؟ مسیح کے لیے زندگی گزارنا. ہمارا مقصد کیا ہے؟ یسوع مسیح کی گواہی دینا. ہماری زندگی کا جو کیا کہہ سکتے ہیں کہ دھیان اور گیان یا زندگی کی مخصوصیت ہے، وہ کس کے لیے؟ مسیح کے لیے. کیونکہ بہت دفعہ ہمیں یہ سوال اپنے آپ سے کرنا ہوگا، میں مسیح کے لیے زندگی گزار رہا ہوں لیکن اس کا نتیجہ، اس کا پھل مجھے نظر نہیں آتا. ہمیں صرف زندگی بسر کرنے کی ضرورت ہے. پھل لگانا کس کا کام ہے؟ دینا کس کا کام ہے؟ خداوند کا. اس لیے پالوس کہتا ہے کیونکہ ہم خدا کے نزدیک نجات پانے والے اور ہلاک ہونے والے دونوں کے لیے مسیح کی خوشبو ہیں. ہلاک ہونے والوں کے لیے، نجات پانے والوں کے لیے، دونوں کے لیے وہ کیا ہے؟ خوشبو ہے. ہمیں خوشبو بننا ہے، بدبو نہیں بننا. بعض کے واسطے تو مرنے کے لیے موت کی بو اور بعض کے واسطے جینے کے لیے زندگی کی بو ہے. یہ ایک ہی لفظ ہے بو، یعنی کہ بری بو نہیں، اچھی بو. سو خوشبو کے لیے بدبو اچھی یا بری ہو سکتی ہے. سو آج میں چاہتا ہوں کہ اس بات پر ہم غور کریں کہ ہلاک ہونے والوں کے لیے اور نجات پانے والوں کے لیے ہماری زندگی، جیسے نو 120 سال تک با مطابق پیدائش 6 باب کے 5 باب کے کہ 120 سال تک وہ مسیح کی منادی، نجات دہندہ کی، نجات کے بارے میں بیان کرتا رہا. کتنے لوگ بچے؟ 8. کتنے؟ 8 لوگ بچے، باقی تمام لوگ مارے گئے. پترس نے ایک پیغام دیا تو کتنے لوگوں نے قبول کیا خداوند یسوع مسیح کو؟ 3000 لوگوں نے. کتنے لوگوں نے؟ 3000 لوگوں نے. ایسے موقع بھی آئیں گے کہ آپ کی ایک گواہی آپ کی کسی کی زندگی کا تبدیلی کا باعث بن سکتی ہے. اور ہو سکتا ہے کہ آپ ساری زندگی, ہو سکتا ہے 10 سال 20 سال کسی کو کہتے رہیں مسیح کو اپنا مان لو, بابا جی کو چھوڑ دو, مسیح کو مان لو, دیوی کو چھوڑ دو, مسیح کو مان لو, ہنومان کو چھوڑ دو, مسیح کو مان لو, فلاں قبر کو چھوڑ دو. ہو سکتا ہے وہ کبھی بھی قبول نہ کرے. اس لیے آپ نے اپنی خدمت انجام دی لیکن اس بندے نے قبول نہ کیا. اور ایسا ہوا ہے بائبل مقدس میں. یہودہ اسکریوتی کا آپ کو سب کو پتا ہے. یسوع مسیح اس سے آخر تک کیا کرتا رہا؟ محبت کرتا رہا. یسوع مسیح اس خوشبو کو اس تک پھیلاتا رہا. آخر تک کیا کرتا رہا؟ یسوع مسیح یہودہ سے محبت کرتا رہا. لیکن یہودہ نے اس محبت کو قبول نہ کیا. آج بھی اس دور میں ایسے لوگ پائے جائیں گے. نوح کے دور میں لوگوں نے قبول نہیں کیا. سالمون گمورہ کے, یعنی وہاں کے لوگوں نے, سادم اور گمورہ, میں انگلش میں کہہ گیا معذرت چاہتا ہوں, سادم اور گمورہ کے لوگوں نے قبول نہیں کیا. بار بار ان پر پیغام دیا گیا. راس بار لوط ان کو سکھاتا رہا لیکن انہوں نے قبول نہ کیا. نینوا کے لوگوں کو, وہ بدی میں تھے. یونا نبی خدا کی نافرمانی کر کے پھر واپس جاتا ہے, پیغام دیتا ہے اور سب شہر کیا کرتا ہے؟ ماتم کرتا ہے, توبہ کرتا ہے اور ٹاٹ اوڑھتا ہے اور خداوند کی طرف منہ پھیرتے ہیں. سو ہمارا مقصد کیا ہے؟ خدا کا بندہ پالوس رسول اس کا بھی حل بیان کرتا ہے کہ بہت دفعہ ہم مسیحی ہوتے ہوئے کہتے ہیں کہ چھوڑو پرے خدمت کو, کیا پڑا ہے, کوئی بھی قبول نہیں کرتا, کوئی بھی مسیحی زندگی نہیں گزارتا. پالوس رسول اس کے بارے میں کہتا ہے, پہلا کرنتھیوں 3 اس کی 6 میں, پالوس رسول یہاں پر اپنے اور اپلوس کے بارے میں بات کرتا ہے. وہ خادموں کے بارے میں بات کرتا ہے کہ بہت دفعہ خادم بھی دل توڑ چھوڑ جاتے ہیں کہ کیوں کیوں کیوں. آپ سب کو یاد ہوگا کہ ایک کہانی میں نے بتائی تھی کہ ایک پادری صاحب 22 تک ایک خاندان کو کلام سکھانے کے لیے اس علاقہ میں رہے, اور 22 انہوں نے ایک ہی خاندان کے لیے امریکہ کو چھوڑ کر میکسیکو کے علاقہ میں خدمت کی. ایک خاندان کے لیے کوئی اور ہے ہی نہیں تھا. 22 تک خدمت کی. اس خاندان میں بچے پیدا ہوئے, ان میں سے ایک لڑکا پیدا ہوا تھا, وہ مسیحی بنا اور آج وہ پادری صاحب اپنی 22 کی خدمت کی گواہی دیتے ہیں کہ کیوں خدا نے مجھے 22 ایک ہی جگہ پر رکھا. اس 22 کی خدمت میں سے ایک نوجوان تیار ہوا. آج وہ نوجوان, اس پادری کی خواہش تھی کہ میں لاکھوں کروڑوں کو غلام سام, آج وہ 22 کی خدمت کا پھل اس نوجوان کی زندگی سے کروڑوں لوگوں تک وہ پہنچتا ہے. لوگوں تک وہ جاتا ہے, کروڑوں لاکھوں کے حساب سے یسوع مسیح کو قبول کر چکے ہیں اس ایک بندے کے وسیلہ سے. اور اس پادری نے جو اب گواہی دیتا ہے, اس کا نام مشکل نام ہے. سو وہ کیا کرتا ہے؟ وہ بیان کرتا ہے کہ ایک پادری 22 تک ہمارے خاندان کو کلام سناتا رہا اور آج اس کا نتیجہ یہ ہے. پالوس کہتا ہے, میں نے درخت لگایا اور اپلوس نے پانی دیا مگر بڑھایا خدا نے. میں نے آپ کو کلام سنایا, ایلڈر صاحب, ڈیکن صاحب یا کسی اور نے آپ کی حوصلہ افزائی کی, بڑھایا کس نے؟ خدا نے. اور کیا لکھا ہے؟ پس نہ لگانے والا کچھ چیز ہے نہ پانی دینے والا مگر خدا جو بڑھانے والا ہے. میں خاک میں مل جاؤں گا اور کوئی سنانے والا چلا جائے گا, لیکن پھل کون دینے والا ہے؟ خدا ہے. اور کیا لکھا ہے؟ لگانے والا اور پانی دینے والا دونوں ایک ہی ہیں, لیکن ہر ایک اپنا ہی اجر اپنی محنت کے موافق پائے گا، کیونکہ ہم خدا کے ساتھ کام کرنے والے ہیں، تم خدا کی کھیتی اور خدا کی عمارت ہو. ہم خدا کی کھیتی اور خدا کی عمارت ہیں، اس لیے میرا کام، میری ذمہ داری ہے خدمت کرنا. آپ کا کام خوشخبری کا پیغام دینا، جو کوئی قبول کرے گا وہ ہمیشہ کی زندگی کا وارث، جو قبول نہیں کرے گا وہ ہمیشہ کی دوزخ کا وارث. جو یسوع کو قبول کرے گا وہ عالم بالا پر جائے گا، جو یسوع کو قبول نہیں کرے گا وہ عالم روا میں جائے گا. عالم بالا آسمان کو کہا گیا ہے، عالم روا زمین کے نیچے اس دوزخ کو کہا گیا ہے. آئیں ہم دعا کریں.